You're with SBS Radio.
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि 13 अर्ब 15 अर्ब 12 करोड रुपियाँको आय व्यय विवरण सार्वजनिक गरेका छन्। मंगलबार संसदको बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष 2075-76 को बजेट सार्वजनिक गरेका थिए। चालू आर्थिक वर्षमा सरकारले 7 खर्ब 30 अर्ब रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। आगामी वर्षदेखि घर बहाल र घर जग्गा कर र सवारी साधन नवीकरण लगायतबाट संकलन भएको 31 अर्ब रुपियाँ, मूल्य अभिवृद्धि कर भ्याट र आन्तरिक उत्पादनबाट संकलन हुने अन्तशुल्कको राजस्व समेत प्रदेश र स्थानीय तहले उठाएर बाँडफाँड हुनेछन्। बजेटमा आर्थिक वृद्धि दर भने 8% हुने लक्ष्य लिइएको छ। त्यस्तै रोजगार सिर्जना, मानव विकास, प्राविधिक शिक्षा र पूर्वाधार क्षेत्रको विकासमा जोड दिइएको छ। रोजगारी सिर्जना गर्न र स्वरोजगारीको विकास गर्न विभिन्न कार्यक्रमहरू ल्याइएका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरूलाई व्यवसाय सञ्चालन गर्न च्यालेन्ज फन्ड व्यवस्था गरिएको छ। त्यस्तै बजेट मार्फत सबै बालबालिकालाई विद्यालय ल्याऊ, टिकाऊ र सिकाऊ अभियान सञ्चालनको घोषणा गरेको छ। सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, निशुल्क इन्टरनेट सेवा पुर्याउने घोषणा समेत गरेको छ। आर्थिक वर्ष 2075-76 को बजेट विश्लेषण गर्दै डाक्टर बाबुराम भट्टराईले भने,
राजनीति मात्रै भन्दा नि अर्थराजनीति ढङ्गले, पोलिटिकल इकोनोमिक ढङ्गले यसलाई हेर्नुपर्छ। त्यसरी हेर्दाखेरि संविधान बनेपछि जुन पहिलो अत्यधिक बहुमत प्राप्त जुन सरकार बनेको छ, आफूलाई चाहिँ कम्युनिस्ट पार्टी भन्ने सरकार पनि भएको नाताले जनताले चाहिँ यो सरकारले ल्याउने बजेट चाहिँ अलिक गुणात्मक रूपले भिन्न र अलि अग्रगामी र ठुलो आर्थिक छलाङ हान्ने खालको हुन्छ भन्ने जुन अपेक्षा गरेका थिए, त्यो चाहिँ अलिकति नपाएको नै अनुभूति हुन्छ। बजेट प्रस्तुत गर्ने बेलामा चाहिँ जुन उहाँहरूले निर्वाचनको बेलादेखि भन्दै आउनुभएको जुन विषय हो, त्योभन्दा अलिकति पछाडि हटेर चाहिँ उहाँहरू चाहिँ जनतालाई आशावादी बनाउनु भन्दा पनि अलि निराशपूर्ण बनाउने ढङ्गले जानुभयो भन्ने चाहिँ अनुभूति चाहिँ हुन्छ।
पाल्पामा बस दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। शुक्रबार सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको LU2KH975 नम्बरको बस सडकबाट 150 मिटर तल खस्दा 9 जना घाइते भएका थिए। दुर्घटना लगत्तै 11 जनाको घटनास्थलमै र 3 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो। त्यस्तै घाइतेहरूको मिशन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका 3 जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रजय विष्णुप्रसाद ढकालले बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा 2 उप प्रधानमन्त्री थपिएका छन्। संघीय समाजवाद फोरमका अध्यक्ष उपेन्द्र यादव र रक्षा मन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उप प्रधानमन्त्रीको शपथ लिएका थिए। फोरम अध्यक्ष यादव स्वास्थ्य मन्त्री समेत भएका छन्। त्यस्तै मोहम्मद इतियाक राई र गोकुल बास्कोटाले मन्त्रीको शपथ लिएका छन्। संघीय फोरमका राई, शहरी विकास र बास्कोटाले सूचना प्रविधि मन्त्रीको शपथ लिएका थिए। यो सँगै मन्त्री परिषद 24 सदस्यीय भएको छ। सरकारमा आफ्नो जिम्मेवारी बारे बोल्दै उप प्रधानमन्त्री स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भने,
नेपालमा स्वास्थ्यको क्षेत्रमा धेरै कार्यहरू छोटो अवधिमा भएको छ, तर अहिलेको आवश्यकता र परिस्थिति र परिवर्तित राजनीतिक सन्दर्भमा स्वास्थ्यलाई गुणस्तरीय सेवा सबै जनतामा कसरी पुर्याउने एउटा महत्त्वपूर्ण चुनौती रूपमा रहेको छ र त्यो प्राप्त गर्नलाई अगाडि बढ्नु पर्ने आवश्यकता छ। हामीसँग उपलब्ध रहेका जुन साधन स्रोत र जनशक्ति छ, त्यसको पूर्ण परिचालन र प्रभावकारी ढङ्गले अगाडि लैजाने हो भने हामीले त्यो लक्ष्यहरू प्राप्त गर्न सक्छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ICCले नेपाललाई वान डे वरियतामा समावेश गर्ने निर्णय गरेको छ। शुक्रबार ICCले प्रेस विज्ञप्ति मार्फत नेपाल सहित UAE, नेदरल्यान्ड र स्कटल्यान्डलाई June 1 लागू हुने गरेर वान डे वरियतामा समावेश गर्ने निर्णय गरेको थियो। औपचारिक रूपमा वान डे नखेलेको नेपालले अब भन्ने अङ्कसहित वरियतामा देखिने भएको छ। ICC वर्ल्ड क्रिकेट लिग क्वालिफायरमा एसोसिएट देशमध्ये शीर्ष 3 रहेको नेपालले वान डे मान्यता पाउन सफल भएको थियो। यो सँगै वान डे वरियतामा 15 टिम समावेश भएका छन्। वरियताको शीर्ष स्थानमा इङ्ल्यान्ड रहेको छ। सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजाय सुनाइएका नेता बालकृष्ण ढुङ्गेल सरकारको सिफारिसमा रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा गरेपछि मंगलबार ढुङ्गेल दिल्ली बजार कारागारबाट रिहा भएका थिए। दिल्ली बजार कारागारबाट रिहा भए लगत्तै नेता बालकृष्ण ढुङ्गेलले भने,
10 वर्षको जनयुद्धमा जति पनि घटनाहरू घटे, पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन्, मेरा कुरा होइनन्। न न्यायाधीशहरूले मिसिल पढिदिनु भयो, न वकिल मित्रहरूले बहस गरिदिनु भयो।
उज्जन कुमार श्रेष्ठको हत्या गरेको आरोपमा गत कार्तिक 14 पक्राउ परेका उनले यसअघि जिल्ला अदालतको फैसला अनुसार 7.5 वर्ष जेल सजाय भोगेका थिए। SBS नेपालीका लागि स्मृति ढुङ्गाना, काठमाडौँ।
Hear more stories in your language by visiting sbs.com.au.